यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको 165 मध्ये अब 3 स्थानको मात्र अन्तिम नतिजा आउन बाँकी। समानुपातिक तर्फ नेकपा एमालेको अग्रता कायमै, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा। नेपाली कलाकारले सृजना गरेका कलाले विश्वमा नेपाललाई चिनाएको, प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। र भारतको गुजरात राज्यमा विधानसभा निर्वाचनको पहिलो चरणको मतदान हुँदै। समाचार अब विस्तारमा। मंगसिर 4 गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत प्रतिनिधि सभा प्रत्यक्षतर्फ दोलखा, बाजुरा र स्याङ्जा गरी अब 3 स्थानको मात्र अन्तिम नतिजा आउन बाँकी छ। दोलखाका 10 मतदान केन्द्रमा आज मतदान भइरहेको छ। ती मतदान केन्द्रका 4 बुथमा 8,514 मतदाता रहेका मुख्य निर्वाचन अधिकृत दिल्ली रत्न श्रेष्ठले जानकारी दिनुभयो। स्याङ्जामा मतगणना जारी छ भने बाजुरामा अहिले 3:30 बजेदेखि मतगणना शुरू गरिने हाम्रा संवाददाताले जनाएका छन्। सुनसरी क्षेत्र नम्बर 4 नेपाली कांग्रेसका उम्मेद्वार ज्ञानेन्द्र बहादुर कार्की विजयी हुनुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्री समेत रहनुभएका कार्कीले 30,483 मत प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जगदीश प्रसाद कुसियैतले 30,371 मत प्राप्त गर्नुभयो। प्रदेशसभा निर्वाचनतर्फ हालसम्म नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ। नेपाली कांग्रेसले 106 स्थानमा विजय हासिल गरेको छ। नेकपा एमाले 90 स्थानमा, नेकपा माओवादी केन्द्रले 53 स्थानमा, नेकपा एकीकृत समाजवादीले 14 स्थानमा, स्वतन्त्रले 12 स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टीले 11 स्थानमा, जनता समाजवादी पार्टी नेपालले 11 स्थानमा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले 9 स्थानमा, जनमत पार्टीले 8 स्थानमा र नागरिक उन्मुक्ति पार्टीले 7 स्थानमा विजय हासिल गरेका छन्। जारी मतगणना अनुसार प्रतिनिधि सभा समानुपातिकतर्फ हालसम्म नेकपा एमाले अग्रस्थानमा रहेको छ। नेकपा एमाले 27,35,817 मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले 26,07,831 मत प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले 11,57,449 मत प्राप्त गरेको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले 11,10,763 मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले 5,82,875 मत प्राप्त गरेको छ। यस्तै जनता समाजवादी पार्टीले 4,19,457 मत प्राप्त गरेको छ। जनमत पार्टीले 3,93,174 मत प्राप्त गरेको छ। नेकपा एकीकृत समाजवादीले 2,93,629 मत प्राप्त गरेको छ भने नागरिक उन्मुक्ति पार्टीले 2,69,170 मत प्राप्त गरेको छ। त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले 1,66,938 मत प्राप्त गरेको छ। मंगसिर 4 गते सम्पन्न निर्वाचनबाट यसपटक प्रतिनिधि सभामा युवाहरूको उल्लेखनीय उपस्थिति हुने भएको छ। विगतमा पाका उमेर तथा अनुभवी सांसदहरूको उपस्थिति बाक्लो हुने गरे पनि यसपटक भने प्रतिनिधि सभामा अनुभवी र राजनीतिको अनुभव समेत नभएका दुवै खालका सांसदहरूको उपस्थिति हुनेछ। 5 वर्षका लागि चुनिएका 30 वर्ष मुनिदेखि 80 वर्ष माथिका सांसदहरूको उपस्थितिले अबको संसदको प्रभावकारिता कस्तो रहला त? कल्पना दाहाल र सरिता खनालले तयार पारेको यो रिपोर्ट।
यसपटकको निर्वाचनबाट राजनीतिमा लामो अनुभव हासिल गरिसकेका पाका उमेरसँगै नयाँ पुस्ताका सदस्यहरूको पनि संसदमा उपस्थिति हुने भएको छ। वर्षौंदेखि विभिन्न दलमा रहेर राजनीति गर्दै आउनुभएका 3 80 वर्ष माथिका व्यक्तिहरू सांसद निर्वाचित हुनुभएको छ भने भर्खरै राजनीति शुरू गरेका 30 वर्ष मुनिका 2 निर्वाचित हुनुभएको छ। 80 वर्ष माथिका महेन्द्र राय यादव 85 वर्ष, चित्रबहादुर केसी र महन्त ठाकुर 80 वर्षको हुनुहुन्छ भने कम उमेर समूहमा सोभिता गौतम 27 र योगेश गौचन 29 वर्षको हुनुहुन्छ। यसैगरी निर्वाचित हुनेहरूमा मुख्य राजनीतिक दलका शीर्षस्थ नेताहरूमा प्रधानमन्त्री शेरबहादुर देउवा 77 वर्ष, पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली 70, माधव नेपाल 69 र पुष्पकमल दाहाल प्रचण्ड 66 वर्षको हुनुहुन्छ। 165 निर्वाचन क्षेत्रको अन्तिम नतिजा आउने क्रम करिब अन्तिम चरणमा पुग्दा 40 वर्षभन्दा कम उमेरका 8 उम्मेद्वारले जीत हासिल गर्नुभएको छ। निर्वाचित उनीहरूमा 70 भन्दा माथि उमेर समूहका 12 जना हुनुहुन्छ भने अन्य बाँकी 40-देखि 70 वर्ष उमेर समूहका हुनुहुन्छ। फरक पुस्ता र फरक अनुभव तथा विद्वान, अनुभवी, नयाँ र उत्साही सदस्यको उपस्थितिले संसद अझै रंगीन देखिने राजनीति शास्त्रीहरूको भनाइ छ। विगतमा संसदभित्र मुख्य विषयमा बहस कम भएको र कतिपय सांसदले एक शब्द पनि नबोलेको, समितिमा समेत कतिपय सांसदको उपस्थिति नै हुने नगरेको जस्ता चुनौतीलाई अबको संसदले पार लगाउनु पर्ने राजनीति शास्त्रीहरूको भनाइ छ। राजनीति शास्त्री एवं वरिष्ठ पत्रकार पुरूषोत्तम दाहालले सबै सांसदले राष्ट्रको हितलाई सर्वोपरि बनाउनु पर्ने र अनुभव नभएकाका लागि पाका सांसदहरू एउटा पाठशाला हुनुपर्ने पनि बताउनुभयो।
एउटा राम्रो फुलबारी जस्तो विभिन्न रंगको, विभिन्न समयको र विभिन्न नामको जस्तो फुलबारी हो त्यस्तै संसद देखिनेछ। संसद समन्वय बिना चल्न सक्दैन, संसदलाई राम्ररी सञ्चालन गर्नुपर्छ। विभिन्न दलहरू छन्, त्यो दलहरूका बीचमा समन्वय कायम गर्नुपर्छ। उचित ढंगले सरकारलाई निर्माण र त्यसलाई निर्देशन गर्ने काम गर्नुपर्छ।
राष्ट्र निर्माण गर्न प्रष्ट दृष्टिकोण, विचार, सिद्धान्त, नीति तथा कार्यक्रम आवश्यक पर्दछ। संसदमा प्रतिनिधित्व गर्ने साना तथा ठूला सबै दलहरूले मुलुकको हितका लागि प्रतिस्पर्धा गर्नुपर्ने पूर्व सांसदहरूको भनाइ छ। पूर्व सांसद युवराज ग्याउलीले संसदमा ऊर्जाशील नयाँ युवा पुस्ता आउँदा पुरानाको अनुभव र नयाँको जोश, जाँगरको संयुक्त प्रयोगले संसद प्रभावकारी हुन सक्ने विश्वास व्यक्त गर्नुभयो।
देश बनाउनलाई मुख्य कुरा चाहिँ दृष्टिकोण, विचार र सिद्धान्त, नीति कार्यक्रम सबभन्दा महत्वपूर्ण विषय हो। त्यसले मुलुकलाई चाहिँ अगाडि बढाउने हो। ऊर्जाशील नयाँ युवाहरू चाहिँ आउँदाखेरि नीति सिद्धान्तलाई कार्यान्वयन गर्नको लागि चाहिँ त्यो बढी प्रभावकारी हुन्छ र यसको सँगसँगै केही पुराना अनुभवीहरूको पनि आवश्यकता छ, किनकि पुरानाको अनुभव र नयाँको जोश, जाँगर, इनर्जीलाई चाहिँ संयुक्त रूपमा प्रयोग गर्न सकियो भनेदेखि सही विचार र नीति पनि ठिक ढंगले व्यवहारमा कार्यान्वयन हुन्छ।
उमेरमा भिन्नता भए पनि पाको उमेर समूहका सांसदहरूको अनुभव र युवा उमेर समूहको जोश, जाँगर र तत्परताले संसदको काम कार्यवाहीलाई थप प्रभावकारी बनाउन सक्ने अपेक्षा गर्न सकिन्छ। सहकर्मी सरिता खनालका साथमा कल्पना दाहाल, रेडियो नेपाल, काठमाडौं।
फरक उमेर समूहको उपस्थितिले अबको संसदको प्रभावकारिता कस्तो रहला त भन्ने सम्बन्धी यो रिपोर्ट पछि अब बाँकी समाचार। गत मंगिर 4 गते भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा अर्घाखाँची जिल्लामा उम्मेद्वारी दिएका मध्ये 19 जनाको जमानत जफत भएको छ। तीन पदका लागि चुनाव प्रतिस्पर्धा गरेका 25 जना मध्ये सदर मतको 10% भन्दा कम मत ल्याउने, प्रदेशसभा क र खका 5-5 जना र प्रतिनिधि सभाका 9 जना गरी 19 जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुरेश भण्डारीले जानकारी दिनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले कला, संस्कृति र सम्पदाको संरक्षणमा विशेष ध्यान दिने बताउनु भएको छ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको 13 प्राज्ञ सभाको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले नेपाली कलाकारले सृजना गरेका कृतिहरूले विश्वमा नेपाललाई कलाको देश भनेर चिनाएको बताउनुभयो। प्रधानमन्त्री देउवाले जीवन्त सृजना कहिल्यै पुरानो नहुने पनि बताउनुभयो। समारोहमा प्रतिष्ठानका कुलपति कान्छा कुमार कर्माचार्यले पुराना कलाकृतिको संरक्षण गर्दै नयाँ कला सृजनामा प्रतिष्ठान लागि परेको बताउनुभयो। अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको प्रष्ट पार्नु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनको 26 वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्रमा संकट नभएको, बरू चुनौती भने अझै बाँकी रहेको बताउनुभयो। अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकांक राम्रो हुँदै गएको स्पष्ट पार्नुभयो। पछिल्लो समय विदेशी मुद्रा संचित र विप्रेषण आप्रवाह बढ़दै गएकाले अर्थतन्त्र सुधार भइरहेको उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक भएको बताउनुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले विदेशी मुद्रा संचित बढ़दै गएकोले अर्थतन्त्र सुधारोन्मुख भएको र समस्या समाधान भइरहेको बताउनुभयो। प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रे जिल्लाबाट जीत हासिल गरेका प्रतिनिधिहरू घर दैलो गर्दै मतदातालाई धन्यवाद दिनुका साथै चुनाव अघि गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाइरहनु भएको छ। काभ्रेबाट संवाददाता पुरूषोत्तम ढकालको यो रिपोर्ट।
मंगसिर चार गते सम्पन्न भएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै निर्वाचित भएका सांसदहरूले मतदाता सामु आफूले गरेका प्रतिबद्धताहरू पूरा गर्ने जनाएका छन्। काभ्रे जिल्लाको प्रतिनिधि सभा एक अन्तर्गत वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार माओवादी केन्द्रका सूर्यमान दोङ विजयी हुनुभएको छ भने काभ्रे जिल्लाको क्षेत्र नम्बर दुईमा नेकपा एमालेका गोकुल प्रसाद बासकोटा विजयी हुनुभएको छ। विजयी हुनुभएका उहाँहरूले निर्वाचनका समयमा मतदातासँग आफूहरूले गरेका बाचा तथा विकास निर्माणका कार्यलाई पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ। काभ्रे जिल्लाको क्षेत्र नम्बर एकबाट निर्वाचित हुनुभएका सूर्यमान दोङले सड़क र विद्युतसँग आफ्नो निर्वाचन क्षेत्रलाई जोड्ने पहल गर्ने बताउनुभयो।
प्राथमिकीकरण गर्दै भौतिक पूर्वाधारको कुरा र कृषि उत्पादन पर्यटन शिक्षा र स्वास्थ्य जस्ता महत्वपूर्ण कुराहरूसँगै आम जनताको समस्याहरूलाई यो अभियानमा लाग्ने विश्वास प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
काभ्रे जिल्लाको क्षेत्र नम्बर दुई अन्तर्गत प्रतिनिधि सभा निर्वाचनमा विजयी हुनुभएका गोकुल प्रसाद बासकोटाले जिल्लाको विकास निर्माणका काममा आफू प्रतिबद्ध रहेको बताउनु भएको छ।
काभ्रेको विकास निर्माण र जनताको इच्छा र चाहनालाई हामीले पोखरित गर्नका निम्ति यो निर्वाचनमा प्रतिस्पर्धा गर्दा जसले सफलता प्राप्त गर्नु भएन उहाँहरूलाई पनि साथै लिएर जाने, सहकार्य गरेर जाने, सल्लाह र सुझाव लिएर जाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
पुरुषोत्तम ढकाल, रेडियो नेपाल, काभ्रे।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब अन्तर्राष्ट्रिय समाचार। भारतको पश्चिमी राज्य गुजरातको विधानसभा निर्वाचनको पहिलो चरणको मतदान आज बिहान 8 बजेदेखि शुरू भएको छ। 182 सदस्यीय विधानसभाको 89 सीटमा मतदान भइरहेको छ। पहिलो चरणमा 788 जना उम्मेद्वार प्रतिस्पर्धामा छन्। 14,382 मतदान केन्द्रमा मतदान भइरहेको छ, जसमा शहरी क्षेत्रमा 3,311 र ग्रामीण क्षेत्रमा 11,071 मतदान केन्द्र रहेका छन्। दोस्रो चरणको निर्वाचन डिसेम्बर 5 हुनेछ र नतिजा डिसेम्बर 8 घोषणा हुनेछ। युरोपेली आयोगले युक्रेनलाई द्वन्द्वका कारण भएको क्षतिको क्षतिपूर्ति दिन रोक्का गरिएको रूसी सम्पत्ति जफत गर्ने योजना प्रस्ताव गरेको छ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले एक विज्ञप्ति जारी गर्नुहुँदै उक्त रकम युक्रेनमा भएको क्षतिको क्षतिपूर्तिका लागि पठाइने बताउनु भएको छ। रूसी केन्द्रीय बैंकको 300 अर्ब युरो रोक्का गरिनुका साथै रूसी कुलीन वर्गको सम्पत्ति जफत गरिएको उहाँले बताउनुभयो। यूले संयुक्त राष्ट्रसंघको समर्थनमा एक विशेष अदालत स्थापना गर्ने प्रस्ताव पनि गरिरहेको छ, जसले रूसको अपराधको अनुसन्धान र अभियोजन गर्ने उहाँले उल्लेख गर्नुभयो। अब खेलकुद। फिफा विश्वकप फुटबल सन् 2022 अन्तर्गत आज 4 खेल हुँदैछन्, जस अन्तर्गत क्रोएसियाले बेल्जियम र क्यानाडाले मोरक्को सामना गर्नेछ। दुवै खेल नेपाली समय अनुसार राति 9:15 हुनेछन्। त्यस्तै आजकै अर्को खेलमा जापानले स्पेनको र कोस्टारिकाले जर्मनीको सामना गर्नेछ। दुवै खेल नेपाली समय अनुसार राति 9:15 हुनेछन्। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको प्रत्यक्षतर्फको 165 मध्ये अब 3 स्थानको मात्र अन्तिम नतिजा आउन बाँकी। समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा। नेपाली कलाकारले सृजना गरेका कलाले विश्वमा नेपाललाई चिनाएको, प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। र भारतको गुजरात राज्यमा विधानसभा निर्वाचनको पहिलो चरणको मतदान हुँदै रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।